والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا مولانا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين لا سيما بقية الله في الأرضين واللعن على أعدائهم أجمعين. أما بعد، فقد قال الله سبحانه في محكم كتابه الكريم: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم إن زلزلة الساعة شيء عظيم. سورہ حج، قرآن کریم میں اس لیے سورہ حج کہلایا کہ اس سورے میں حج سے متعلق بعض تفصیلات بیان ہوئی ہیں. اس کی کل 78 کے قریب آیات ہیں، اور اس سورے میں خداوند آدم نے تمام انسانوں اور مسلمانوں دونوں کو مخاطب قرار دیا. ایک تعداد آیات کی ایسی ہے جو مشرکین کافرین کو خطاب کرتی ہے، اور ایک تعداد ایسی ہے جو مسلمانوں کو مخاطب قرار دیتی ہے. یہ سورہ آیا مکی سورہ ہے یا مدنی، اس سلسلے میں مورخین اور مفسرین میں اختلاف پایا جاتا ہے. بعض لوگ کہتے ہیں کہ وہ آیات کے جو مشرکین اور کافرین کو مورد خطاب قرار دیتی ہیں وہ مکی کی فضا سے زیادہ مناسبت رکھتی ہیں، لہذا یہ سورہ مکی ہے. بعض لوگ کہتے ہیں کہ نہیں، یہ سورہ مدنی ہے اس لیے کہ اس سورے میں بعض عبادات کی تفصیلات بیان ہوئی ہیں، اور تفصیلات کا آنا مدنی سوروں کی خصوصیات میں سے، لہذا یہ اختلاف ہے. یہاں تک کہ پہلی دو آیتیں جن میں سے ایک آیت ہم نے آج آپ کے سامنے تلاوت کی، ان دو آیتوں کے بارے میں روایات میں یہ وارد ہوئی کہ یہ غزوہ بنی مصطلق میں وارد کی رات کو نازل ہوئی ہے، اور غزوہ بنی مصطلق سن 6 ہجری میں واقع ہوا ہے، اور سن 6 ہجری ہمارا یہ ہے کہ مدینہ کی زندگی کو 6 سال ہو گئے. بس اس کی یہ تو آیتیں حتماً مدنی ہیں. بہرحال سورہ مدنی ہو یا مکی ہو، جو مطالب اس میں بیان کیے گئے وہ ہمارے لیے اہمیت کے حامل ہیں، انہیں ہمیں دقت کی نگاہ سے دیکھنا ہے، اور اپنے لیے سبق اور عبرت قرار دینا ہے. اور قرآن کریم کا مقصد ہی معمولاً سوروں کے نزول اور فضائل، اس پر سب سے پہلے گفتگو کی جاتی ہے. سورہ حج کی فضیلت کیا ہے، آیا اس کے کچھ خاص اثرات ہیں یا نہیں. بہت سی آیتیں ائمہ علیہ السلام نے، رسول گرامی نے بیان فرمایا کہ اگر کسی کو کوئی خاص مشکل ہے تو مثلا یہ آیت تلاوت کریں. یہ چیزیں روایات میں آئیں، مثلا اگر کسی کی کوئی شے گم ہو گئی ہے تو وارد ہوا ہے کہ اس آیت کی تلاوت کی جائے، انا للہ و انا الیہ راجعون، کو شے مل جاتی ہے اگر کوئی گم شدہ شے. اسی طرح اگر किसी शख्स को नजर से बचाना है मसलन तो रवायात में वारद हुआ है कि मौजतैन कुलाउज बरबन नास और कुलाउज बरबन फलम पढ़ा जाए। अगर कोई चाहता है कि अपने नफ्स में तौहीद को रासिख करे तो वो सूरह तौहीद की ज़्यादा तिलावत करे। इसी तरह से असरात हैं सूरों के। सूरह हज में क्या खसूसियत है इसके बारे में ख्वाबुल आमाल एक किताब है शेख सदूक की, बहुत अहम किताब है। इस किताब की खसूसियत यह है कि आइमा अलैहिस्सलाम को तमाम रिवायात के जिनमें मुख्तलिफ आमाल का सवाब बयान किया गया है कि अगर किसी ने ये अमल अंजाम दिया तो उसे मसलन ये आला दर्जा मिलेगा। मसलन रवायत में वारद हुआ है कि रसूल अकरम ने इरशाद फरमाया अगर कोई चाहता है कि जन्नत में मेरे साथ मेरे दर्जे में रहे तो वो यतीम की कफालत करे। अगर किसी ने एक यतीम की कफालत की और उसे परवान चढ़ाया, उसे इस काबिल बनाया कि वो अपने कदमों पे खड़ा हो जाए तो ऐसा शख्स मेरे साथ मेरे दर्जे में जन्नत में रहेगा। ये जो खास सवाब है असल में इस रिवायत में बयान हुआ है। इस तरह के जितने भी सवाब हैं रिवायात में आए हैं उन्हें शेख सदूक ने इस किताब में सवाबुल आमाल में जमा किया। और ये एक हिस्सा है, इसका एक और दूसरा हिस्सा भी है इस किताब का। वह ये ख्वाब हुआ और कौन कौन से बुरे आमाल हैं कि जिनका खास इकाब है कि अगर किसी ने ये बुराई की तो उसका ये असर है। आप मसलन दुआए कुमैल में ये पढ़ते हैं कि इमाम फरमाते हैं कि मेरे को गुनाह माफ़ कर दे जो दुआओं को कबूल नहीं होने देते, मेरे वो गुनाह माफ़ कर दे जो पर्दों को चाप कर देते। इन बहुत सी छुपी हुई चीज़ें मेरी आया होने लगती हैं। इस जुमले के जेल में अगर तहकीक करें शरीयत में बहुत से ऐसे आमाल हैं। रवायत वारद हुआ है कि उन बुराइयों में से एक बुराई मसलन शराब पीना, अगर कोई शराब पीता है तो उसकी छुपी हुई बुराइयां भी आया होने लगती हैं। क्यों? इसलिए कि जब वो मस्त हो जाता है तो वो उगलने लगता है, बहुत सी चीज़ें बयान करता है। और बाद में ये अभी जो इंटेलिजेंस के लोग हैं और जो तफ्तीश करने वाले ऑफिसर्स हैं उन्होंने शायद बईद नहीं है कि इसी रवायत से ये अक्स किया हो कि वो जिससे तफ्तीश करना चाहते हैं उसे नशे ही बनाते हैं। पहले आहिस्ता आहिस्ता वो इंजेक्शन लगाते हैं, वो नशे में आता है और आहिस्ता आहिस्ता जो कुछ भी उसके माफी सबीर में होता है उसे बोलने लगता है, उसे खुद नहीं पता होता क्या बोल रहा है। फिर वो उससे जो है वो अपने मकासद के लिए इस्तेफादा करते हैं। बस छुपी हुई चीज़ें जो है वो आया होने लगती हैं, इस बुराई का ही नतीजा है। सूरह हज के बारे में इमाम बाकर अलैहिस्सलाम से यह रवायत قال من قرأ سورة الحج في كل ثلاثة أيام فرماتے ہیں کہ اگر کوئی شخص ہر تین دن مثلا سورہ حج کی تلاوت کرے لم تخرج سنة حتى يخرج الى بيت الله الحرام یعنی یہ شخص سال پورا نہیں ہوگا کہ حج کے سفر کے لیے جائے گا, یعنی حج کی سعادت اسے نصیب ہوگی. وَإِن مَاتَ فِي سَفَرِهِ, اور اگر اس سفر میں مارا گیا یعنی دوران سفر موت آ گئی, دخل الجنہ, اس سورہ کی قرات کا یہ اثر ہے کہ وہ شخص جو ہے وہ اگر دوران سفر دنیا سے چلا گیا جنت میں جائے گا. فَإِن كَانَ مُخَالِفًا قال, یعنی سائل نے سوال کیا کہ اگر کوئی مخالف ہو اہل سنت سے ہو مثلا اہل ولایت میں سے نہ ہو, وہ اگر حج کرنے جائے تو وہ اس سورہ کی تلاوت کرے تو اس کا کیا اثر ہے؟ امام نے فرمایا کہ یخفف عنہ بعض ما ہوا فیہ, یعنی بعض عذاب اور بعض نقمت جو اس کے اوپر آنے والی ہے اس میں اسے تخفیف دی جائے گی. وہ نجات تو نہیں پائے گا لیکن اس کے عذاب میں تخفیف. اس دیکھیں کہ امام نے اس سورہ حج کی یہ خصوصیت بیان کی, یہ اس کا اثر ہے. گزشتہ سال بھی یہ گفتگو ہوئی تھی کہ آخر ان سوروں میں یہ اثرات جو بیان کیے گئے ہیں اس کی منطقی تحلیل کیا ہے؟ اس کی منطقی تحلیل یہ ہے کہ یہ سورہ جن مضامین کو اپنے اندر لیے ہوئے ہیں اگر ان مضامین کو انسان نے اچھی طرح پہچانا اور ان مضامین کو جاننے کے بعد اپنے کردار کو اس کے مطابق ڈھالا تو حتماً وہ اس مقام پہ فائز ہوگا. وگرنہ یہ جو الفاظ ہیں ٹھیک ہے, قرآن کریم کی تلاوت حتیٰ قرآن کریم کی طرف نگاہ کرنا یہ بھی ثواب ہے. قرآن کریم کی آیات کو دیکھنا ثواب ہے, سننا ثواب ہے, قرآت کرنا ثواب ہے, لیکن ان تمام سے مقصد کیا ہے؟ اسی حد تک باقی رہے آدمی آگے نہ پڑھے, یہ تمام چیزیں ترقی کر ایک اعلیٰ مقصد تک لے جانے کے لیے کہ دیکھیں ہم نے اس قدر اہمیت دی ہے قرآن کریم کو کہ اس کا دیکھنا, اس کا سننا, اس کا پڑھنا ثواب ہے. یہاں تک جو آئے گا پھر جب وہ پڑھے گا تو یہ بھی سوچے گا کہ اس میں کیا لکھا ہے, پھر اس کا معنی کیا ہے, اس کے مفاہیم کیا ہے. پھر جب مفاہیم کی طرف جائے گا تو آہستہ آہستہ اس نقطے کی طرف آ گیا جو مقصد ہے. مگر نہ آپ جانتے ہیں کہ حفظ قرآن کر لینا اور اس کے معانی کو نہ پہچاننا کوئی مقصد نہیں. یا تلاوت کرنا, روایات وارد میں رب قاری القرآن بل قرآن یا لانو, کتنے ایسے ہیں قاری قرآن کہ جب وہ قرآن کی تلاوت کرتے ہیں تو خود قرآن ان پر لعنت بھیجتا ہے. اب یہ قاری قرآن کیسا قاری ہے؟ یہ ایک ایسا قاری ہے جو قرآن کریم کی آیات کو پڑھتا ہے, ان آیات سے اس کا کردار مطابقت نہیں کرتا. مثلا قرآن کریم کی آیت پڑھتا ہے کہ ظلم و ظالم اور جو بھی حق کے خلاف کام کرے آپ اس کا مقابلہ کریں. یہ آیات پڑھتا ہے لیکن ظالم کے مقابلے میں نہیں آتا, خاموش رہتا, سر جھکاتا ہے, ظلم کو قبول کرتا ہے. اب یہ شخص اگر یہ آیت پڑھے گا کہ جس میں قرآن کریم کہتا ہے کہ ظالمین کا مقابلہ کرو, ان کا ساتھ نہ دو, تو پھر قرآن کریم کیا اس کی مد و ثنا کرے گا؟ لہذا جب تک اس سورے کے مضامین کے مطابق کردار نہیں ڈھالا جائے گا اس وقت تک تنہا قرائت کر لینے سے، میں نہیں کہتا کہ تنہا قرائت کا ثواب نہیں، ثواب ہے، دیکھنے کا بھی ثواب ہے، لیکن خداوند عالم دیکھنے کے ثواب تک باقی نہیں رکھنا چاہتا مسلمان، پڑھنے کے ثواب تک باقی نہیں رکھنا چاہتا، وہ اسے آگے لانا چاہتا کہ انسان اس کی آیات کو سمجھے اور اپنے کردار میں انہیں چلواگر کرے، یہ ہے بات. بس یہ جو اس روایت وارد ہوا کہ جو بھی یہ تلاوت کرے گا اسے یہ ثواب میسر آئے گا، تو اس کا راز یہ ہے کہ انسان سورے کے مضامین کے ساتھ اپنے کردار کو منطبق کرے، اپنے کردار کو ان آیات جیسا بنانے کی کوشش کرے، اور اس طرح سے اس مقام پر فائز ہو جو اس روایت میں بیان ہوا ہے. ایک اور روایت میں، یہ روایت مفسر قرآن عظیم الشان امین الاسلام نے مجموع بیان جو ان کی تفسیر کی کتاب ہے اس میں اس روایت کو نقل کیا ہے. رسول گرامی سے فرماتے ہیں کہ من قرأ سورة الحج اوتی من الاجر کحجۃ حجۃ وعمرۃ اعتمرۃ بعدد من حج واعتمر فیما مضى وفیما بقی. عجیب و غریب روایت ہے. اس سے پہلے کہ اس روایت کا ترجمہ کروں آپ کے سامنے، ہم ترجمہ میں کہتے ہیں من قرآت، جس نے بھی اس سورے کی قرآت کی، یہ لفظ قرآت عوام الناس کے نزدیک ایک مفہوم رکھتا ہے، وہ یہ ہے کہ اس عبارت کو پڑھ لیا جائے. اردو میں ترجمہ کرتے ہیں پڑھنا، عبارت کا پڑھنا، عبارت کا پڑھنا ایک درجہ ہے، اس عبارت کے مفاہیم کو سمجھنا یہ ایک اور درجہ ہے. عربی میں یہ لفظ قرائت کرنا فقط سادہ الفاظ کو ادا کرنے کے معنی میں نہیں آتا. اردو میں بھی اگر آپ دقت کریں ایسے ہی ہے. جب آپ کہتے ہیں کہ یہ شخص پڑھا لکھا آدمی ہے، اس پڑھے لکھے سے کیا مراد ہے؟ فقط عبارت پڑھنا جانتا ہے اردو کی یا انگلش کی یا کسی اور زبان کی، یا مراد یہ ہوتا ہے کہ نہیں یہ شخص فہم و فراست رکھتا ہے، یہ مطالب کو سمجھنے کی صلاحیت رکھتا ہے، پڑھا لکھا ہونے سے مراد یہ ہے. اگر اردو میں یہ مراد ہے تو عربی میں حقیقت یہی ہے. قرآن سے مراد فقط الفاظ اور حروف کی ادائیگی نہیں ہے. من قرآن یعنی من فہم، جس نے ان مفاہیم کو سمجھا وہ اس مقام پہ پہنچے. اب اگر کسی نے سورہ حج کے مفاہیم کو سمجھا واقعاً اسے کیا ملے گا اجر؟ رسول کرام ارشاد فرماتے ہیں درود پڑھے محمد علی محمد صلی اللہ علیہ وسلم، فرماتے ہیں من قرأ سورۃ الحج اوتی من الاجر، اسے عطا کیا جائے گا اجر میں سے کحجۃ، ایک حج کی مانند جسے اس نے انجام دیا ہے، وعمرۃ جسے اس نے انجام دیا ہے. لیکن یہ ایک حج اور یہ عمرہ کیسا ہے؟ فرماتے ہیں بعدد من حج واعتمر فیما مضى وفیما بقی، یہ ایک حج اور عمرہ فقط ایک حج عمرہ نہیں ہے، بلکہ یہ حج عمرہ اس کا مقام یہ ہے कि जितने लोग आज तक हज उमरा कर चुके हैं और जो बाद में करेंगे उन सब के हज उमरे के बराबर है। इसका काबिल तसव्वुर नहीं है ये सवाब। यानी अगर इस रिवायत को इस अंदाज से कबूल किया जाए तो ये एक सादत के अलावा पर यह सवाब नहीं मिलेगा, सादा करार पर ये सवाब नहीं मिलेगा। मगर ये कि कोई शख्स इस सूरे के मफाहिम में डूब जाए, मुजस्सम हो जाए, ये सूरा उसके किरदार है, इसकी आयात, ये वो मकाम है जिस तरह जिसकी तरफ खुदावंद मुताल लाना चाहता है। किसी शय में डूब जाना हो सकता है, इस सूरे की एक आयत किसी के लिए जो है वो काफी हो कि वो बदल जाए, उसकी जिंदगी बदल जाए, उसका किरदार बदल जाए, एक आयत उसके दिल में तासीर अगर कर जाए। कुरान करीम इंसान के किरदार को बदलना चाहता है। अगर किसी का किरदार बदल जाए तो इसका माना यह है कि वो इस मकाम पर आ गया कि उसकी पूरी जिंदगी हज है, उसकी पूरी जिंदगी उमरा है। चाहे उमरे पे ना गया, चाहे हज पे ना गया। बहुत से लोग मसलन ख्वाहिश रखते हैं कि मैं हज पे चला जाऊं, मैं उम्र पे चला जाऊं। अच्छा है, एक मसला फिकी है कि जिंदगी में एक मरतबा हज वाजिब है अगर इस्तेदात हासिल हो जाए। और अगर किसी के मसलन कोई ऐसा शख्स है कि जिसकी जात में हज की इस्तेदात पैदा नहीं हुई, इत्तेफाकन उम्रे की इस्तेदात उसने पैदा कर ली, तो तनहा उमरा भी वाजिब हो जाएगा। जिंदगी में एक दफा एक हज और एक उम्रा। जो लोग दूर से जाते हैं हज करने के लिए, जैसे मसलन पाकिस्तान से या मक्का से 48 किलोमीटर के सर्कल के बाहर से हज करना चाहते हैं, उनके लिए हज तमत्तो जो एक किस्म का हज है, तीन किस्म हज की, हज तमत्तो, हज फराद, हज किरान है। उनमें से हज तमत्तो उन अफराद के लिए जो दूर रहते हैं। हज तमत्तो हज और उम्र दोनों का मरकब है। अगर किसी ने इस तरह का हज कर लिया तो फिर उसके ऊपर उमरा वाजिब नहीं है, उसके ऊपर जिंदगी में फिर दोबारा उमरा वाजिब नहीं होगा। लेकिन हो सकता है कि कोई शख्स हज तमत्तो की इस्तेदात हासिल ना कर पाए, उमरे की इस्तेदात हासिल हो जाए, उमरा उसके वाजिब हो जाए। ये फिक्र ही दायरा है वजूब का कि एक हज एक उमरा वाजिब है इंसान के ऊपर जिंदगी में, और वो इससे होता बना हो जाए। लेकिन जो सवाब यहाँ पर आया है हज उमरे का, मसलन अब एक शख्स नहीं जा सकता, इस्तेदात ही नहीं है, फकीर है, खुदावंद आलम ने उसके लिए मुतबादल रास्ता रखा, क्या आप वहां नहीं जा सकते? आए बिस्मिल्लाह सूरह हज के मफाहिम से आशना हूं, इसके मफाहिम को अपनी जात में मुजस्सम करें, तजस्सुम में सूरह हज पैदा करें और ये सवाब हासिल करें। और ये सवाब जो है वो एक दफ़ा उम्रा या एक दफ़ा हज करने के बराबर नहीं है। इसका सवाब जो अभी तक कर चुके हज, कितने लोग कर चुके हज, हजरत आदम से पहले मलाइका ने किया, हज जिब्राइल ने किया, हजरत आदम ने किया, तमाम अंबिया ने किया, उनकी उनके साथियों ने, उनके साथ जो लोग थे उन्होंने किया। اسلام آنے کے بعد مسلمانوں نے آج تک آپ دیکھیں کتنے لوگ ہیں جنہوں نے حج کیا. ان سب کا ثواب اسے ملے گا. بس معلوم ہے کہ نہیں, یہ اتنا آسان نہیں ہے. یہ درجات رکھتا ہے, انسان کس درجے کا ہے اس درجے کے مطابق اسے اس سورے سے دیا جائے گا. لیکن قرآت اس کی جو ہے وہ عمیق ہونا چاہیے, مفاہیم کو سمجھے, قرآن کریم کو سمجھے, آیات کے معنی کو جانے اور اس پر عمل کرنے کی کوشش کرے. ایک روایت اور ہے جو پہلی دو آیات کے بارے میں ہے, وہ روایت بھی شان نزول میں واقع ہوئی ہے, اسے ہم کل انشاءاللہ آپ کے سامنے بیان کریں گے. وآخر دعوانا ان الحمدللہ رب العالمین.
فرمائے, امن کے سارا مان میں سے قرار دے, درود